मत्तीको सुसमाचार अध्याय 13 प्रभु येशु जो मसीह राजा उहाँ 2000 वर्ष अगाडि पहिलोचोटि आउनुभयो र उहाँलाई चाहिँ इन्कार गर्यो। स्वर्गको राज्य नजिकै आएको छ भनेर प्रचार गरिएको थियो तर स्वर्गको राज्य चाहिँ त्यही बेला चाहिँ स्थापना हुन पाएन। यो परमेश्वरले अघिबाटै जान्नुहुन्थ्यो अनि उहाँको अब दोस्रो आगमन हुन बाँकी छ तर हामी चाहिँ अब त्यसैले एकदमै एउटा विशेष समयमा जिइरहेका छौँ। हामी चाहिँ प्रभु येशूको पहिलो आगमन जो 2000 वर्ष अगाडि भयो जुन बेला उहाँ क्रुसमा मारिनु भयो जुन बेला उहाँलाई इन्कार गरियो त्यो बेला र भविष्यमा हुने उहाँको दोस्रो आगमन जुन बेला उहाँले चाहिँ आउनुहुँदा उहाँलाई उहाँ राजा बन्नुहुनेछ त्यसैले यो चाहिँ मुकुटको चिन्ह हो अनि उहाँलाई इजरायलले ग्रहण गर्नेछ अनि यो दोस्रो आगमन चाहिँ भविष्यमा छ। पहिलो आगमन भएकै 2000 वर्ष भइसक्यो दोस्रो आगमन र पहिलो आगमनको बीचमा कम्तीमा 2000 वर्ष भइसक्यो अथवाको अन्तर छ है। त्यसैले हामी चाहिँ यहाँ जिरहेको छ अनि यो चित्रमा चाहिँ दुईटा पहाड देखाएको छ। एउटा मान्छेले टाढाबाट हेर्दाखेरि यो उसको अगाडि भएको पहिलो पहाड उसले देख्छ यो नजिक छ तर पर भएको पहाडको पनि उसले चुचुरो देख्छ तर पहिलो पहाडको चुचुरो र दोस्रो पहाडको चुचुरो चाहिँ उसको आँखामा चाहिँ उसको नजरमा एउटै चुचुरो जस्तो देखिनु पुग्छ अनि त्यो चाहिँ हामीलाई थाहा छ एउटा उदाहरणको रूपमा लिएको छ। अब यो व्यक्ति चाहिँ पुरानो नियमको एउटा अगमवक्ताको चित्रण हो। पुरानो नियमको अगमवक्ताले भविष्यवाणीमा हेर्दाखेरि चाहिँ प्रभुको आगमन भन्दाखेरि दुईटा आगमन भन्दैन थिए। पुरानो नियममा अगमवाणीहरूमा प्रभु अथवा मसीहको आगमन हुँदैछ भन्थे दुईचोटि भन्दैन थिए उनीहरूले दुईचोटि आगमन हुने भन्दैन थिए उहाँको आगमन हुँदैछ अनि सब अगमवाणीहरू पढ्यो भने त्यहाँ चाहिँ एउटै ठाउँमा उहाँको आगमनको विवरण पाइन्छ तर त्यो आगमन लाई चाहिँ पुरान नियमको अगमवक्ताले एउटै मात्र आगमन देखाए तापनि हामी जो चाहिँ पहिलो आगमन पछाडि र दोस्रो आगमन अगाडि जिइरहेको छ हामीलाई थाहा छ कि प्रभु येशूको आगमन त दुई पटक हुनुपर्ने रहेछ। अनि यो चित्रलाई फेरि म के अरे तपाईँहरूलाई ध्यान आकर्षण गर्नेछु तर कुरा के भने यो मत्ती 13 अध्यायमा आउँदाखेरि चाहिँ एकछिन अब यहाँ जाउँ। मत्ती 13 बुझ्नको लागि चाबी पदहरू चाहिँ 10 र 11 पदहरू मत्ती 13 को 10 र 11 जहाँ प्रभु येशूले यसरी भन्नुभयो अनि चेलाहरू आएर उहाँलाई भने तपाईँ तिनीहरूसित त्यो भिडसित किन दृष्टान्तहरूमा बोल्नुहुन्छ किनभने यहाँ चाहिँ उहाँले 7 दृष्टान्तहरू बोल्नुहुन्छ किन भिडहरूलाई त्यो अर्कै तरिकाले बोल्न थाल्नुभएको अब 11 पदमा उहाँले जवाफ दिएर तिनीहरूलाई भन्नुभयो किनकि तिमीहरू चाहिँ अथवा तिमीहरूलाई चाहिँ स्वर्गको राज्यका रहस्यहरू जान्न दिएको छ तर तिनीहरूलाई दिएको छैन। स्वर्गको राज्यका रहस्यहरू त्यो शब्द एकछिन विचार गरौँ के हो रहस्य भनेको रहस्य भनेको नयाँ नियमको परिभाषा चाहिँ नयाँ सत्यता भनेको पुरानो नियममा नभएको सत्यता जब प्रभु येशूले म अब तिमीहरूलाई केही रहस्य बताउँछु भनेको तिमीहरूलाई यो थाहै थिएन तिमीहरूले जति बाइबल यो पुरै जानेको भए पनि यो चाहिँ तिमीहरूले भेट्टाउँदैन थियो त्यहाँ किनभने त्यो प्रकटै गरिएको थिएन तर अब म प्रकट गर्दैछु अनि यो चाहिँ रहस्य हो जुन चाहिँ उहाँले अब प्रकट गर्दै हुनुहुन्छ नयाँ सत्यता के अरे त्यो कुरा एकचोटि हेरौँ है त्यो परिभाषा प्रभु आफूले दिनुहुन्छ 13 अध्यायको 35 पदमा हेर्नुहोस् त पहिला गोप्य रहेको कुरा जो कसैलाई थाहा नभएको कुरा प्रकट जब गरिन्छ त्यो चाहिँ नयाँ सत्यता हो त्यसलाई रहस्य भनिन्छ प्रभु येशूले मत्ती 13 को 35 मा चेलाहरूलाई भन्नुभयो, भविष्य वक्ताहरूद्वारा यसो भन्दै बोलिएको वचन पूरा होस् भनेर म मेरो मुख दृष्टान्तहरूमा खोल्नेछु। संसारको उत्पत्तिदेखि गुप्त राखिएका कुराहरू म बोल्नेछु। त्यसैले यो मत्ती 13 अध्यायको 7 दृष्टान्तहरू अगाडि नै हामीलाई के अब थाहा हुनु भएको छ भने यो कुराहरू चाहिँ पहिला प्रकट नभएको कुराहरू छ। यो कुरा चाहिँ प्रभु येशूले मात्रै प्रकट गर्नुभएको नयाँ सत्यताहरू रहेछ भन्ने कुरा। अनि मत्ती 13 को 17 पनि त्यो कुरा जनाएको बुझिन्छ। एकचोटि हेर्नुहोस् त मत्ती 13 को 17, किनकि म तिमीहरूलाई साँचो भन्दछु धेरै भविष्यवक्ता र धर्मी जनहरूले पुरानो नियमका विश्वासीहरूले भनेको जुन कुराहरू तिमीहरू देख्छ त्यो बाह्र चेला र हामी तिनलाई देख्ने इच्छा गरे तर देखेन देखेन र जुन कुराहरू तिमीहरू सुन्छौ तिनलाई सुन्ने इच्छा गरे तर सुनेन। त्यसैले यो रहस्य यो नयाँ सत्यता उनीहरूलाई थाहै थिएन। यहाँ चित्र मानिसले पुरान नियमको अगमवक्ताले हेर्दाखेरि यो बीचको बेसी देख्नै सकेन है। उनीहरू जति इच्छा गरे पनि देख्न सक्दैन थियो। उनीहरू समयक्रममा बिस्तारै यहाँ आउँदै थिए होइन, अनि यहाँ नआएसम्म देख्न नसकिने कुराहरू थियो। उनीहरूले हेर्दै चुचोहरू चाहिँ देख्थ्यो उहाँको आगमनमा चाहिँ है को सम्बन्धमा लेखेको भविष्यवाणीहरू है, एक ढिक्कमा एक दलमा देख्थ्यो उनीहरूले। एकैचोटि हेर्दाखेरि अचम्म पनि लाग्थ्यो उनीहरूलाई, कसरी होला यो मसीह मर्नुपर्छ भनेको छ यसैया 53, तर मसीहले राज्य गर्नुहुनेछ भनेछ यसैया 9 इत्यादि। एक ढिक्कमा यो दुईटै चिचोरोलाई एउटै चिचोरो मसीहको आगमन भनेर हेर्थ्यो। तर अब फेरि यहाँ फर्केर यो मत्ती 13 अध्याय किन आवश्यक पर्यो त भन्ने कुरा आज स्पष्ट गर्नलाई, स्वर्गको राज्य नजिकै आयो तर इन्कार गरियो राजालाई, त्यसैले स्वर्ग राज्य पछि सरेको छ। अब अहिले पो हामीले त्यसरी देख्छौँ है, प्रभुले त पहिलेदेखि यो देखिरहनु भएको थियो पछि सरेको छ होइन। अनि अब उनीहरूलाई चाहिँ के बताउनु, अब बिचमा के हुन्छ त त्यसो भए, बिचमा कति लामो हुने हो र बिचमा के हुने हो होइन, विभिन्न खालको प्रश्न उठ्छ है, र के कुराको प्रश्न चाहिँ जवाब दिनुहुन्छ। अनि मुख्य चाहिँ के भने यो बीचको समय पहिलो र दोस्रो आगमनको बीचको अन्तराल चाहिँ कस्तो खालको समय हुनेछ, त्यसको चरित्र विशेष गरी त्यसको आत्मिक चरित्र चाहिँ उहाँले बताउन थाल्नुहुन्छ। यो चाहिँ लुकिएको गुप्त कुरा थियो, पुरान नियममा बताएको थिएन यस्तो समय हुन्छ भनेर थाहै थिएन, तर यो समयमा अहिले जिइरहेको छौँ प्रियहरू, जुन पुरान नियमले देख्न सक्दैन थियौँ यसलाई चाहिँ रहस्य भनिन्छ। अनि त्यसैले यसलाई चाहिँ के को रहस्य, स्वर्गको राज्यको रहस्य भनिन्छ। किन स्वर्गको राज्य त राजा त आइसक्नु भयो, तर स्वर्गको राज्यले चाहिँ एउटा रहस्य रूप धारण गर्नेछ। त्यसको वास्तविक स्थापना चाहिँ दोस्रो आगमनमा हुनेछ, तर त्यस अगाडि चाहिँ त्यसको चरित्र चाहिँ अर्कै खालको हुनेछ। अनि त्यसैले 7 दृष्टान्तहरू प्रभुले बताउनु भयो। त्यसैले स्वर्गको राज्यको विषयमा पहिला नबताइएको रहस्यहरू यो मत्ती 13 अध्यायमा बताएको छ। त्यसैले हामी एकदमै विशेष समयमा जिइरहेका छौँ तपाईँलाई अहिले, त्यसैले तपाईँको चित्र पनि बनाइदिनु अथवा मेरो हाम्रो हामी चाहिँ यहाँ हामी सबैजना है हामी चाहिँ यहाँ जिइरहेको छौँ, अझै यतातिर भन्नु पर्दा मेरो सुरुभन्दा पनि यतातिर आइसक्यो हामी होइन। अनि लगभग होइन 2000 भइसक्यो है। अब हामीले चाहिँ किन यो एकदमै विशेष समय छ भने हामीले चाहिँ दुईटै आगमन एक हिसाबले हेर्न सक्छौँ, पछितिर फर्केर पहिलो आगमन अनि प्रभु भोजमा त्यही गर्दैछ नि त होइन, क्रुसमा उहाँ मर्नुभयो है, उहाँको मृत्यु प्रचार गर्दैछ। तर हामी अगाडि पनि हेर्दैछौँ उहाँ नाउन्जेल भन्दैछ, हरेक चोटि हामीले प्रभु भोज लिँदाखेरि पहिलो कुरो त्यही गर्नुपर्छ नि, उहाँ नाउन्जेल यो गर्ने गरेर दोस्रो आगमन पनि हेर्दैछ है। त्यसैले हामी एउटा वर्तमान युग चाहिँ एकदम विशेष समय छ। पुरानो नियमको विश्वासीले हामीले जस्तो देख्न सक्दै सक्दैन थियो, यसैयाले सक्दैन थियो, इजिकियल दानियल दानियलले हेर्न चाहेको थियो है, कस्तो धेरै कुरा उसले बुझ्न चाहेको थियो, बन्द पुस्तक बन्द गरेछ तिमी जाऊ दानियल, तिम्रो अन्तिम दिनमा तिम्रो स्थानमा तिमी खडा हुनेछ, दानियलको पुस्तक त्यसरी अन्त हुन्छ। तर हामीले चाहिँ यो देख्न सक्छौँ। त्यसरी एकचोटि चाहिँ पुरानो नियमको विश्वासीहरूले हेर्दा कस्तो देखिन्छ एकचोटि हेरौँ न। त्यसैले हामी पुरानो नियमको आँखाबाट हेर्नेछौँ। यो व्यक्तिले हेरेर चाहिँ मिका 5:2 जाँदा थुप्रै छन् यस्तो खण्डहरू है, तर म दुईटा मात्रै अहिले हेर्नलाई हामी समय लिनेछौँ। मिका 5:2 1286 पन्नमा छ। मिका 5:2 मिका 5:2 म पढ्नेछु। तर ए बेथलेहेम एफ्राता, त यहुदाका कुलहरू मध्ये सानो भए तापनि तँबाट मेरो निम्ति एकजना निस्कनुहुनेछ। अनि हामीलाई थाहा छ बेथलेहेमबाट आउनुभएको व्यक्ति मसीह हुनुहुन्छ, यीशु ख्रीष्ट हुनुहुन्छ। अनि उहाँकै बारेमा भनेको हो भन्ने कुरा चाहिँ यहाँ हामीलाई कसरी बुझ्छ भने, किनभने त्यहाँ अब बाँकी पदले भन्छ, जो यो व्यक्ति जो बेथलेहेममा जन्मिनेछ, जो इजरायलका शासक हुनुहुनेछ, इजरायलका राजा हुनुहुनेछ। त्यसैले बेथलेहेममा जन्मिनु भयो है, इजरायल यहुदीको राजा जन्मिनु भएको छ, हामी दण्डवत गर्न आएका छौँ, उहाँ कहाँ हुनुहुन्छ भनेर चाहिँ ज्योतिषहरू आए होइन। पुरानियमको अगमवक्ताले उहिले देखेका थिए बेथलेहेममा उहाँ जन्मिनुहुनेछ अनि उहाँ चाहिँ इजरायलको शासक हो। पुरानो नियमको विश्वासीले हेर्दाखेरि के देख्यो भने उहाँ आउनुहुन्छ अनि राज्य गर्नुहुन्छ, सत्य कुरा होइन। उहाँ जन्मिनुहुन्छ अनि उहाँले शासन गर्नुहुनेछ। तर उनीहरूलाई थाहै थिएन कि उहाँ जन्मिनु भएर उहाँ त तुरन्त शासन गर्न शासन ग्रहण गर्नुहुन्न रहेछ, किनभने उहाँलाई नै इजरायलले ग्रहण नगर्नेवाला रहेछ अनि उहाँको शासन समय त उहाँको दोस्रो आगमन मात्र हुनेवाला रहेछ। उहाँको जन्म यहाँ भयो, शासन यहाँ हुनेछ। यो बीचको समयको बेसी उनीहरूले देखेको थियो। अर्को पनि एउटा हेरौँ है, यशया 9 अध्याय, यशया 9 अध्याय अनि 6-7 पद हामी पढ्नेछौँ। यशया 9:6-7 यसै 9:6-7 अब पढ्नेछौ 6 पदमा, किनभने हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ, हाम्रा निम्ति एउटा छोरो दिइएको छ, शासन उहाँको काँधमा हुनेछ, उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइन हुनेछ, उहाँको शासन र शान्तिका वृद्धिको अन्त कहिले हुने छैन, दाउदको सिंहासन र तिनको राज्यमाथि त्यसलाई न्याय र धार्मिकताको साथ स्थापित गरी स्थिर गराउन त्यस बेलादेखि सदाको निम्ति उहाँले राज्य गर्नुहुनेछ, सर्वशक्तिमान परमप्रभुको जोशले यो पूरा गर्नेछ। पुरानो नियमको विश्वासले हेर्दाखेरि चाहिँ एउटा बालकको जन्म हुन्छ, उहाँ चाहिँ पुत्र हो, परमेश्वरको पुत्र, उहाँ चाहिँ परमेश्वर नै हुनुहुन्छ, शक्तिशाली, शान्तिको राजकुमार, अचम्मको सल्लाहकार होइन, अनि उहाँले शासन गर्नुहुनेछ, त्यति हो है। पुरानो नियमको विश्वासीलाई देख्नै सक्दैन थियो कि उहाँ त त्यहाँ चाहिँ दुईचोटि हुनुपर्छ आगमन भनेर है। अनि त्यसैले गाह्रो थियो उनीहरूलाई, कसरी उहाँ मरेर पनि शासन गर्नुहुनेछ है। अनि यो चाहिँ समाधानै नभएको एउटा जटिल समस्या थियो पुरानो नियमको अगमक वाणीको खण्डहरू। तर अब हामीले त सजिलैसँग देख्न सक्छौँ होइन, यहाँ त दुईटा आगमनहरू रहेछ। अब यो बीचको समय अहिलेलाई म 2000 भनेर लेख्दैछु, किनभने लगभग 2000 वर्ष भयो होइन, अनि अझै कति हुने हो होइन, टाढा त छैन जस्तो लाग्छ प्रभु आउने समय, तर हामीलाई समय मिति दिएको छैन, अनि त्यो निकाल्नको लागि हामीलाई उहाँले नगर भन्नुभएको छ, त्यो सक्दैन भनेर है। तर यो समयको बारेमा चाहिँ अब मत्ती 13 हामीलाई बताएको छ, जुन बेलामा चाहिँ राजा जो जन्मिसक्नु भयो तर शासन गर्नु भएको छैन, उहाँ चाहिँ केही समयको लागि उहाँ चाहिँ निष्कासित हुनुभएको छ, एक हिसाबले भन्नुभयो उहाँ चाहिँ निर्वासनमा हुनुहुन्छ है। कुनै एउटा देशको राजा चाहिँ आफ्नै देशबाट निकालेर चाहिँ पर गए जस्तो, अनि प्रभु येशु चाहिँ अहिले परको देशमा जानु भएको छ भनेर उहाँले आफ्नै आफ्नै बारेमा दृष्टान्तमा भन्नुभएको छ है। उहाँ चाहिँ पिता कहाँ जानुभएको छ, स्वर्गमा, अनि उहाँ चाहिँ पर्खिरहनु भएको छ। एक्चुली हेरौँ न उहाँ के को लागि पर्खिरहनु भएको छ, भजन सङ्ग्रह 110 चाहिँ यो कुरा बताएको छ। अहिले चाहिँ हामीले यो सजिलो बुझ्न सक्छौँ, यो भजन सङ्ग्रहमा भएको भविष्यवाणीहरू पनि जुन छ पुरा नियन्तहरूलाई अति नै जटिल हुन्थ्यो। भजन सङ्ग्रह 110 एक पदमा भजन सङ्ग्रह 110 को एक पदमा पढ्नेछु। परम प्रभुले मेरा प्रभुलाई भन्नुभयो, दुई व्यक्ति कुरा छ, परम प्रभुले मेरा प्रभुलाई, अनि यसको अर्थ चाहिँ प्रभु येशूले नै बताइदिनु भएको छ मत्तीको सुषमा चाहिँ अलिक पछितिर। परम प्रभु भनेको चाहिँ पिता हो, अनि त्यो प्रभु भनेको चाहिँ म हो भन्ने हुन्छ प्रभु। त्यसैले अनि मेरा भन्ने चाहिँ दाउदले भनेछ, परम प्रभुले मेरो प्रभुलाई है, दाउदको प्रभु जो चाहिँ मसीहा येशू ख्रीष्टलाई पुत्रलाई, पिताले पुत्रलाई भन्नुभयो, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान बनाउदिन तबसम्म तिमी मेरो दाहिने हातपट्टि बस। त्यसपछि नयाँमा धेरैचोटि पढ्छन् पिताको दाहिने हातमा हुनुहुन्छ, बौरी उठेर स्वर्ग रहनु भएर कहाँ हुनुहुन्छ, पिताको दाहिने हातमा। तर यो भविष्यवाणी निकै पहिलाको, अनि उहाँ त त्यहाँ पर्खेर बस्नुहुन्छ के को लागि भने जबसम्म उहाँको शत्रुहरूलाई चाहिँ काबुमा ल्याइँदैन। अहिले चाहिँ त्यसैले उहाँ पिताको दाहिने हातमा प्रहरको देशमा, त्यो पनि पढाउन एकचोटि लुका 19 प्रभुले दृष्टि दृष्टान्तमा भन्नुभयो, लुका 19:12 त्यसैले यस रहस्यको अन्तराल समय दुई आगमनको बीचको समयमा राजा अनुपस्थित हुनुहुन्छ, पिपासित हुनुहुन्छ, बरु पर्खिरहनु भएको छ, अनि यसको बारेमा लुका 19:12 चाहिँ यसरी लेखेको म पढ्नेछु। यसकारण त्यसैले 11 पनि पढन होइन, अनि तिनीहरूले यी कुराहरू सुन्दै गर्दा उहाँले एउटा दृष्टान्त थपेर भन्नुभयो। यो दृष्टान्त किन भन्नुभयो, किनभने चेलाहरूले एउटा कुरा थाहा थिएन, उनीहरूले जाने थिएनन्, अनि उनीहरूले एउटा सोचाइ अज्ञानतामा यस्तो सोचिरहेको थियो, के सोचिरहेको थियो, किनभने उहाँ यरुसलेमको नजिकमा हुनुहुन्थ्यो, परमेश्वरको राज्य तुरुन्तै प्रकट हुन लागेको छ भनी तिनीहरूले सम्झेका थिए। अब बेला भयो भन्दै थियो उनीहरू, उहाँ त क्रुसमा टाँगिनै वाला थियो, तर उनीहरू चाहिँ अब चाहिँ राज्य स्थापना हुन्छ। होइन, प्रभुले भनिदिनुहोस् यो दृष्टान्तद्वारा म चाहिँ एउटा टाढाको देशमा जानुपर्छ। बारम्बार यसकारण उहाँले भन्नुभयो, एकजना कुलीन व्यक्ति, धनवान व्यक्ति आफ्ना निम्ति राज्य प्राप्त गरेर फर्कनलाई टाढो देशमा गए। यो प्रभु येशू स्वर्गमा पिता कहाँ जानुहुनेछ भनेर देखेको पहिलो आगमन पछि, अनि अहिलेसम्म त्यही नै हुनुहुन्छ, पर्खिरहनु भएको छ, अनि हामी पनि तपाईँको राज्य आओस् भन्दै पर्खिरहेको छ। प्रश्न छ, अब यो बीचको समय कस्तो हुनेछ त, यो वर्तमान युगको समय चाहिँ मत्तीको 13 बताउँछ, यो चाहिँ बिउ छर्ने समयसँग तुलना गर्न सकिन्छ, अनि यो युगको अन्त चाहिँ कटनीसँग तुलना गरेको छ, जब त्यो सब बढिसकेको हुन्छ र कटनीको समय आउनेछ। त्यसैले अहिलेको समय चाहिँ बिउ छरिने समय, अनि यो बिउ छर्दाखेरि कस्तो हुन्छ त, के अवस्था मानिसहरूको हृदयहरूको आत्मिक अवस्था चाहिँ झन्झन राम्रो 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 हुँदै जान्छ यो बिउ छर्ने क्रममा, होइन, वचन सुनाइने प्रचार गरिने क्रममा यो बिउ के सबैजनाले अन्तमा चाहिँ होइन दोस्रो आगमन हुने हुने बेलातिर चाहिँ अन्तमा सबैले संसारले नै विश्वास गरिसके हुन्छ कि कतिले त्यो थाहा छ है, अनि एकदम जागृति हुँदै जान्छ कि झन्झन कैयौं विश्वासी धरिले पनि त्यस्तो सोच्छन् है यो नबुझेर, अनि दोस्रो आगमन जब उहाँको हुन्छ नि उहाँ आइपुग्दाखेरि त सबैजना विश्वासी भइसकेको हुन्छ कि कस्तो हुन्छ। मत्ती 13 चाहिँ ठिक जवाब दिन्छ है, मत्ती 13 उद्देश्य नै त्यही हो, यो यो किनभने चेलाहरूलाई यो सत्यताहरू बताइन आवश्यक थियो, प्रभुले चाहिँ बताउनु भयो, यो चाहिँ एकदमै मिल्ने एकदम राम्ररी मिल्ने फोटो जस्तै हो अहिलेको समयको बयान गर्ने यो सातवटा दृष्टान्तहरू अहिलेको के बयान गर्ने भने अहिलेको इसाई जगतलाई बयान गर्ने यो दृष्टान्तहरू हाम्रो याद गर्छ यो चाहिँ अहिलेको इसाईहरूलाई है इसाई साँच्चै होस् या नहोस् होइन तर हामीहरू इसाई मत मान्नेहरू हौ हामी चर्च जानेहरू हौ हामी चाहिँ फलाना क्रिस्चियनहरू हौ भन्नेहरूको पुरै जमातलाई एक ढिक्का लियो भने यो कस्तो छ होइन खालखालको होला तर यसलाई चाहिँ बयान गर्दाखेरि चाहिँ यस्तो छ भने चाहिँ यहाँ बयान गरे के अरे यसले चाहिँ दिन्छ अनि यसको अधिकांश भाग हेऱ्यो भने चाहिँ एकदमै नराम्रो छ कुरूप छ धार्मिक प्रणालीको रूपमा चाहिँ यो देखिन्छ तर यहाँ चाहिँ शैतानको चराहरूले बास गरिरहेको देखिन्छ अनि त्यो चाहिँ यो सातवटा दृष्टान्तहरूले बताउने छ त्यसैले आउनुहोस् हामी यो सातवटा दृष्टान्तलाई छोटकरीमा हेर्नेछौँ है हामीले पहिला अध्ययन गरेको अन्तिम अध्याय नै यही थियो त्यसैले यसलाई अब हामी हेरेर पहिलाको अध्ययनको अन्तमा आइपुग्छ सातवटा दृष्टान्तहरूमा है जुन दृष्टान्तहरू वास्तवमा बुझ्न गाह्रो छैन प्रभुले भन्नुभएको छ यो बुझ्नलाई खालि एउटा कुरा चाहिँ आवश्यक छ त्यो के हो नौपदमा लेखेको छ यति हो जसका सुन्नलाई कानहरू छन् त्यसले सुनोस् बुझ्नलाई खासै गाह्रो छैन यिनीहरू सुन्नलाई कान चाहिँ हुनुपर्ने रहेछ हृदयको कानहरू यो कानले मात्र होइन अनि किन सजिलो छ भने वास्तवमा यो बुझ्नलाई यो दृष्टान्तहरू दुईटा त प्रभुले नै यसको अर्थ खोलिदिनु भएको छ दुईटा अब बाँकी पाँचवटाको अर्थ खोल्नु त भएको छैन तर यसबाट के बुझ्छन् त्यो दुईटाको आधारमा नै पाँचवटा अरू बाँकी पनि बुझ्न सकिन्छ अनि सातवटा बुझ्न सकिन्छ यो रहस्यहरू त प्रकट गर्नुभयो हामीले बुझोस् भनेर अनि यो सातवटा दृष्टान्तहरू मध्ये चारवटा दृष्टान्तहरू पहिलो चारवटा चाहिँ उहाँले भिडको सामान्य बोल्नुहुन्छ त्यहाँ चाहिँ सब छ्यास्मिन्छ सबैजना है भिडको सामान्य चारवटा दृष्टान्त तर अन्तिम तीनवटा दृष्टान्तहरू चाहिँ खालि आफ्नो चेलाहरूसँग मात्र त्यो पनि घरभित्र हुँदाखेरि चाहिँ उनीहरूसँग बोल्नुहुन्छ त्यसैले त्यो एकचोटि हेरिहालौँ न एकदेखि तीन पदमा एकचोटि हेरौँ त तेह्रको एकदेखि तीन त्यही दिन येशु घरबाट निस्केर समुद्रको किनारमा बस्नुभयो खुल्लामा अनि उहाँका ठूला भीड़हरू भेला भए यसकारण उहाँ डुङ्गाभित्र पसेर बस्नुभयो अनि सारा भीड त श्रोताहरू किनारमा उभियो अनि उहाँले यसो भन्दै तिनीहरूलाई धेरै कुराहरू दृष्टान्तहरूमा बताउनु भयो हेर एउटा बिउ छर्ने मानिस बिउ छर्नु निस्क्यो यो समय नै बिउ छर्ने समयसँग तुलना गरिएछ है अब यो चाहिँ बाहिर हुँदाखेरि त्यस्तै गरी अब बताउँदै जानुहुन्छ एउटा होइन बिउ छर्नेको दृष्टान्त त्यसपछि दोस्रो होइन त्यसपछि तेस्रो अनि चौथो त्यसपछि चारवटा दृष्टान्त बताइसकेपछि छत्तिस पदमा हेर्नुहोस् त छत्तिस पद तेह्रको छत्तिस तब भीड़हरूलाई विदा दिएर येशु घरभित्र पस्नुभयो अनि उहाँका चेलाहरू यसो भन्दै उहाँका आए हामीलाई बारीको सामाको दृष्टान्त अर्थ बताइदिनु अब चेलाहरू मात्रै छ है अब बाँकी तिनवटा दृष्टान्तहरू चाहिँ यहाँ बताउनुहुन्छ जसरी छत्तिस पदमा हामीले हेऱ्यौँ होइन त अनि मैले चाहिँ चौतिस पद पनि चौतिससम्म पनि उहाँले चाहिँ भिडहरूसँग बोल्यो भने चौतिस पद पनि पढ्यो त येशूले यी सब कुराहरू भनेको चारवटा दृष्टान्तहरू भिडलाई दृष्टान्तहरूसम्म दृष्टान्तहरूमै भन्नुभयो अनि बिना दृष्टान्त उहाँले तिनीहरूलाई केही भन्नुभयो भिडहरूलाई अनि यसको कारण किन थियो त्यो भिडहरूलाई चाहिँ त्यो दृष्टान्तहरू उनीहरूलाई बुझ्नलाई दिएको थिएन तर तिमीहरूलाई चाहिँ यो रहस्यहरू बुझ्नलाई भनेर चाहिँ उनीहरूलाई अर्थ खुलाउनुहुन्छ त्यसैले यो युगको समयको बारेमा यो अविश्वासीहरूलाई बताएर उनीहरूले केही पनि त्यसको केही पनि छैन उनीहरूलाई होइन कुनै पनि महत्त्व पनि छैन त्यसैले छिपाउनु नै भयो आफ्नो चेलाहरूलाई चाहिँ खुलाउनु भयो अब सुरु हुन्छ पहिलो दृष्टान्त जसलाई चाहिँ भनिन्छ बिउ छर्नेको दृष्टान्त जसमा चाहिँ चार खालको जमिनमा बिउ पर्न जान्छ अनि तपाईँ सबैलाई थाहा छ होला है चार खालको जमिन मध्येमा केवल एउटा खालको जमिन त्यो असल जमिनमा खसेको बिउ मात्रै फल फलाउँछ 75% भनौँ न बारीको बिउ चाहिँ फल फलाउने। यसबाट के बुझिन्छ? यसबाट यही कुरा बुझिन्छ कि अहिलेको यो बिउ छर्नेको समय, जुन यो अन्तरालको समय छ, यस्तो समय हो कि सुन्नेहरू मध्ये अधिकांशले चाहिँ इन्कार गर्नेछ। यो बुझ्नै पर्छ है। अहिलेको समय भने चाहिँ अधिकांशले नै विश्वास गर्दैन। दोस्रो दृष्टान्तमा जानेछ अब, गहुँ र सामाको दृष्टान्त। अनि यो दृष्टान्तमा चाहिँ है प्रभु येशु चाहिँ त्यो असल मालिकले असल बिउ छरेको हुन्छ, तर कामदारहरू राति सुतिरहेको बेलामा चाहिँ शत्रु आएर चाहिँ सामा छरिदिन्छ। अनि गहुँ र सामा काम लाग्ने र कामै नलाग्ने, राम्रो नराम्रो चाहिँ मिसिएको छ। त्यसबाट के सिक्छौँ? अहिलेको यो अन्तराल समय चाहिँ एकदम मिसावटको समय, प्योर समय होइन है। यसमा चाहिँ साँचो विश्वासीहरू र झुट्टा नामधारी इसाईहरू एकदम मिसिएको छ है। शैतानले चाहिँ नक्कल गरिरहन्छ है। अनि यो चाहिँ कहिलेसम्म हुन्छ? अन्तसम्मै हुन्छ। हामीले हामी आफै धरि झुक्किने खालको हुन्छ। अनि पत्रुस धरि झुक्यो, बत्तिसमा दिइसकेको थियो सिमोन मागसलाई, पछि त ऊ त अविश्वासी पनि रहेछ है। त्यही त आठ अध्यायमा तपाईँले पढ्नु भएको छ है। अनि तेस्रो दृष्टान्त के छ? यो चाहिँ रायोको बिउको दृष्टान्त, जहाँ चाहिँ एउटा सानो बिउ जो बारीमा छरिएको थियो। अनि याद गर्छ, हरेक दृष्टान्तमा चाहिँ स्वर्गको राज्य यस्तो हुनेछ, स्वर्गको राज्य यस्तो हुनेछ भन्नेछ। त्यसैले एकचोटि पढौँ होइन, 31:13, उहाँले यसो भन्दै अर्को दृष्टान्त पनि तिनीहरूका सामु राखिदिनु भयो। स्वर्गको राज्य चाहिँ रायोको एउटा दाना जस्तो हो, जसलाई एउटा मानिसले लगेर आफ्नो बारीमा छर्यो, जुन चाहिँ साँच्चै सबै बिउहरूभन्दा सानो हुन्छ, तर जब यो बढ्छ तब यो सबै सागपातहरूभन्दा ठुलो हुन्छ र एउटा रुख बन्छ। यसो हुँदा आकाशका चराहरू आए त्यसका हाँगहरूमा बास बस्छन्। धेरै प्रचारक शिष्यहरूले चाहिँ यसको अर्थ कसरी लगाउँछ भने, उनीहरूले भन्छ यो दृष्टान्तको अर्थ यो हो कि इसाई विश्वास सुरुमा सानो थियो, अनि पछि चाहिँ संसारभरि यो विश्वास चाहिँ फैलिएर जान्छ र सबैजना चाहिँ इसाई भन्छ। त्यो गलत हो अर्थ। किन हामीलाई थाहा छ भने, यो सबै दृष्टान्तसँग तुलना गर्यो भने त्यो त ठ्याक्कै काटिरहेछ, अघि नै पढिसक्यो नि। धेरै जसोले विश्वास गर्दैन भनेछ, चार खालको जमिनमा तीन खालको जमिन बाँधे है। अनि भनिसक्यो नि त्यहाँ गाउँ सँगसँगै सामा त्यहाँ नक्कली हुन्छ, यो त्यसो त्यो अर्थ त हुनै सक्दैन है। अनि अर्को कुरा, यहाँ जुन रुख बनेको छ यो, अनि त्यहाँ चराहरू आएछ, चराहरू त पहिलो दृष्टान्तै बताइसक्नु भयो, बाटो किनारमा खसेको बिउलाई चाहिँ केले खाइदिन्छ? चरा, त्यो त शत्रु हो, त्यो त शैतान हो भने चल्छ, जसले वचन खोसेर लैजान्छ। त्यसैले यो राम्रो भने होइन, यो त नराम्रो भनेको। अनि यसो विचार गऱ्यो भने पनि त्यो थाहा हुन्छ, कान मात्र हुनुपर्छ। यहाँ हेर्नु न, सागपात कहिले बढेर रुख हुन्छ? कहीँ क्यान्सर लाग्यो भने मात्रै। अनि वास्तवमा यो चाहिँ कुरूप विरूप भएको हो, यो चाहिँ एकदम जस्तो कि हामीले कहिले काहीँ देख्छौँ नि होइन, अनि सबैजनाको आँखा जान्छ। कुनै पनि एउटा प्राणी, एउटा गाई अथवा कुकुर पनि होइन, त्यो हुनुपर्ने भन्दा फरक भयो भने, पाँचवटा खुट्टा भयो भने, हुनुपर्ने भन्दा एकदम ठुलो भयो भने होइन, के भयो भन्छ है, अनि त्यो नराम्रो मानिन्छ। अनि यहाँ पनि, अनि कहिले पनि सृष्टिमा सागपात बढेर रुख भएको छ। त्यसैले यो चाहिँ एकदम अनौठो, एकदमै अप्राकृतिक, अस्वस्थ है, र यो क्यान्सर जस्तो हो। अनि जसले चाहिँ एकदमै हालको यो बीचको यो 2000 वर्ष भइसकेको इसाई मत, इसाई जगतको बयान दिइरहेको छ, जहाँ चाहिँ झुटो खालको महानता छ कि, एकदम ठुला ठुला चर्च बिल्डिङहरू, विदेशमा गयो भने फोटोहरूमा हेर्नु भने रोमन क्याथोलिक चर्चको चर्चहरू, उनीहरूको बिल्डिङहरू हेऱ्यो भने चाहिँ एकदम भव्य है। अनि अनि फेरि एक खालको झुटो एकतावाद चलिरहेको छ संसारभरि नै, एकता एकता एकता, अनि त्यो झुटो एकता हो क्या। अनि त्यसलाई चाहिँ ठुलो सङ्ख्यामा देखाउन चाहिरहेछ, आफ्नो बल देखाउन, जस्तै हाम्रो पनि यहाँ सरकारलाई देखाउनु पऱ्यो, हामी चाहिँ यतिजनासँग इसाईहरू भन्ने खालको, त्यस्तो खालको झुटो एकता होइन, त्यसलाई राम्रो नराम्रो सब मिसिया हुन्छ क्या त्यस्तो खालको। अनि धन प्रभाव होइन अहिले हेऱ्यो भने होइन त्यस्तै भइरहेछ. राष्ट्रपतिहरूलाई सल्लाहकार दिनेहरू चाहिँ जस्तो कि अमेरिकाको रिक वारेन भन्ने सेडलब्याक चर्चको चाहिँ पास्टर भनेछ, ऊ पुरै झुटो शिक्षक हो है, तर उसलाई चाहिँ सल्लाहकार बनाइरहेछ है. अनि ऊ चाहिँ संयुक्त राष्ट्रसङ्घभित्र पनि उसलाई पहुँच छ, उसको सल्लाह धेरैले मान्छ, ऊ चाहिँ त्यस्तो खालको एकदमै प्रभावकारी ढङ्ग. अनि यो चाहिँ पुरै शैतानको प्रणाली हो, अनि यो चाहिँ सफल भइरहेको छ. अनि त्यसैले यो सुरुमा चाहिँ सुरुको इसाई विश्वास जब सुरुमा यरुसलेम मण्डली त्यो सानै थियो, त्यो चाहिँ के अरे अर्थ चाहिँ सही हो, तर त्यसपछि भएको वृद्धि चाहिँ राम्रो होइन, सबै खराब गोलमालकै वृद्धि भइरहेछ है. अनि हिजो पनि कुरा भइरहेको थियो है, जुन कोरियाली आङसाङ होङ जुटा क्रिस्टको चाहिँ हाइकडामा त भुवा कति कति तल बिल्डिङ भन्दै हुँदैन थियो कहीँ बिच चाहिँ होइन. अब त्यो कति चाँडो हो होइन, एक वर्षभित्रमा उनीहरूको वृद्धि, उनीहरूको विकास, उनीहरूको लवाई, उनीहरूको हिँडाइ, उनीहरूको बोली हेऱ्यो भने चाहिँ यो पो ठिक भन्ने खालको अवस्थामा पुगेस होइन. अनि त्यसैले एउटा सानो सुरुवातबाट चाहिँ एउटा बढेमा त अजिङ्गरै भइरहेछ. अनि त्यसैले एउटा प्रश्न भयो हामी आफूलाई, तपाईँले ले चाहिँ एउटा साँचो मण्डली र झुटो मण्डली कसरी छुट्याउन सक्नुहुन्छ? एकजना चाहिँ हिजो कुरा हुँदाखेरि है कुन चाहिँ भाइ हुनुहुन्थ्यो, उहाँले भने सजिलै साँच्चै चिनिन्छ, उनीहरूको जीवनै ठिक हुँदैन, उनीहरूको जीवनबाटै थाहा हुन्छ है. अनि त्यसैले गर्दाखेरि यो हामीले जान्नुपर्छ है. अनि हामी चाहिँ आँखा खुल्ला राख्नु पर्यो, कान खुल्ला राख्नु पर्यो, वचन बुझ्नु पर्यो होइन. अनि चौथो अब दृष्टान्त, यो पनि छोटो छ पढिहालौँ है. यो चाहिँ खमीरको दृष्टान्त, तेत्तिस पद, उहाँले तिनीहरूलाई अर्को दृष्टान्त भन्नुभयो, स्वर्गको राज्य खमीर जस्तो हो, जसलाई एउटी स्त्रीले लगेर तीन पाकी पिठोमा त्यो पुरै खमीरी नहुन्जेल लुकाइराखे. अनि कतिले फेरि यसलाई भन्छ, यो त इसाई विश्वास चाहिँ सानोमा सुरुमा सानो थियो, अनि यसले चाहिँ पुरै संसारलाई नै खमीर बनाइदिन्छ, अनि त्यो राम्रो हो, यो खमीर भनेको चाहिँ सुसमाचार हो भन्छ. त्यो चाहिँ बाइबल नपढ्नेले मात्र भन्छ, उत्पत्तिदेखि लिएर प्रकाश समय पढ्नुहोस्, खमीर भनेको जहिले पनि नराम्रो जहिले पनि. अनि यो चाहिँ खमीरले चाहिँ झुटो शिक्षा, झुटो अभ्यासको चित्रण हो, जस्तो कि प्रभु यीशुले भन्नुभयो के अरे एकचोटि हेरिहाल्नुहोस् न, आउँदैछ मत्ती 16 6 पदमा, मत्ती 16 6 प्रभु यीशुले चेलाहरूलाई के भन्नुभयो, तब यीशुले तिनीहरूलाई भन्नुभयो, सचेत रह, फरिसी र सदुकीहरूको खमीरदेखि होसियार बस. त्यो फैलेला त्यो त रोग हो है, त्यो त बिख हो भन्ने थियो, खमीर भनेको नराम्रो हो, एकदम सजिलो फैलिन्छ फेरि होइन, रोटी फुलाइदिन्छ. अनि शास्त्री फरिसीहरूको खमीर चाहिँ के भन्यो, के चेलाहरूले बुझिराखेन. अनि 12 पदमा यसको अर्थ फैलिदिइहाल्नुहुन्छ, 12 पदमा हेर्नुहोस् त, स्वर्गको 12, तब तिनीहरूले उहाँले रोटीको खमीरको देखि होइन तर फरिसी र सदुकीहरूको शिक्षादेखि होसियार बस्नु भन्नुभएको रहेछ भनेर बुझ्छ. गलत शिक्षा जुन चाहिँ व्यवस्थावाद बाहिरी देखावटी भए भइहाल्यो भन्ने खालको थियो उनीहरूको चाहिँ. अनि सदुकीहरूको शिक्षा चाहिँ उनीहरू चाहिँ पुरै अविश्वास, स्वर्गदूत पनि हुँदैन, बौरी उठाइ पनि हुँदैन, यस्तो खालको उनीहरू चाहिँ स्वतन्त्र विचारवादीहरू हुनुहुन्छ होइन. अनि अर्को चाहिँ हेरोदको खमीरदेखि पनि होसियार भनेछ होइन, अर्को ठाउँमा त्यो चाहिँ राजनीतिक सांसारिक खालको दृष्टिकोणको कुरा गरेको हो. अर्को चाहिँ पहिलो कुरा 5 चाहिँ खमीर अलग गरेर पनि भनेको छ कोरिन्थको मण्डललाई, किनभने त्यहाँ व्यभिचार भइरहेको थियो, अनि त्यसलाई चाहिँ दोषीलाई चाहिँ मण्डली अनुशासन गर, त्यसैले अनैतिक व्यवहारलाई पनि खमीर भनेको छ. अनि गलती 5:9 त्यहाँ पनि एउटा खमीर कुरा गरेछ, त्यो चाहिँ व्यवस्थावाद होइन, खतना गरेर मुक्ति पाइन्छ, विश्वास गरेर मात्र पुग्दैन, बप्तिस्मा पनि लिनुपर्छ, त्यस्तो खालको शिक्षालाई पनि खमीर भनेको छ. अनि त्यसपछि फेरि फर्केर जाउँ, 5 दृष्टान्त चाहिँ लुकेको धनको दृष्टान्त. अब चाहिँ सुरु हुन्छ चेलाहरूलाई अलग्गै लगेर चाहिँ भन्नुभएको 3 दृष्टान्तहरूमध्ये पहिलो यो लुकेको धनको दृष्टान्त हामी पढ्छौँ 44 पद. फेरि स्वर्गको राज्य चाहिँ बारीमा लुकाइराखेको धन जस्तो हो, जसलाई एउटा मानिसले भेट्टाएर लुकायो अनि त्यस कुराको कारणले ऊ रमाउँदै जान्छ र आफूसँग भएका सबै थोक बेचेर त्यो बारी किन्छ। ओ त्यो बारीभित्र चाहिँ एउटा गार्डन रहेछ मैले थाहा पाएँ, कसैलाई पनि थाहा छैन, म चाहिँ अब जम्मै बारी किनिदिन्छु अनि त्यो धन पनि मेरो हुन्छ भनेर चाहिँ एकजनाले त्यो बारी किन्नलाई आफूसँग भएको सबै कुरा बेच्छ अनि त्यो बारी किन्छ। अब यो धन चाहिँ अब हामीले नयाँ पुरानो नियम धेरैमा तुलना गर्यौँ इजरायल प्रस्थान 19 अध्यायमा सिनाई पर्वतमा जब इजरायलहरू मिश्रबाट ल्याएका थिए परमेश्वरले भन्नुभयो तिमीहरू मेरो निजी धन हुनको लागि मैले चाहिँ तिमीहरूलाई ल्याएको गरुडमा तिमीहरूलाई बोकेर ल्याएको गरुडमा बोक्या जस्तै गरुडले पकेटामा बोक्या जस्तै निजी धन हुनलाई इजरायल है। तर इजरायल चाहिँ संसारमा यो बारी भनेको त प्रभुले अघि नै अर्थ खोलिसक्नु भयो संसार चाहिँ के अरे बारी चाहिँ यो संसार हो भनेर उहाँले बताउनु भएको छ जुन चाहिँ यहाँ 13:38 हेर्नु छ 13:38 बारी चाहिँ संसार हो। त्यसैले धन चाहिँ इजरायल बारी चाहिँ संसार उहाँले संसारैको लागि उहाँ मरिदिनुहुन्छ इजरायलसँग गरेको सबै प्रतिज्ञाहरू पुरा गर्नलाई र आफ्नो धन बनाउनलाई जुन अझ पर्खिरहेको छ वास्तवमा उहाँले यहाँ तिर्नुभयो सबै आफ्नो थोक बेचेर उहाँले सबै परित्याग गर्नुभयो आफ्नो प्राणधारी अनि त्यसैले इजरायल कुरा 45 पदमा के भने है यहाँ चाहिँ अब छैटौँ दृष्टान्त छ बहुमूल्य मोतीको दृष्टान्त अलिअलि उस्तै छ तर अलिक फरक छ 45 पद फेरि स्वर्गको राज्य सुन्दर मोतीहरू खोजी हिँड्ने एउटा व्यापारी जस्तो हो जसले एउटा बहुमूल्य मोती भेट्टाएपछि गएर आफूसँग भएका सबै थोक बेच्यो र त्यसलाई फेरि किन्यो है। अब यो व्यक्ति विश्वासी हुन सक्दैन विश्वासी गएर किन्ने होइन मुक्ति किन्न सकिने चिज होइन कतिले चाहिँ यो मुक्ति किन्नलाई चाहिँ एउटा मान्छेले चाहिँ सबै चिज त्याग्नुपर्छ अनि प्रभु येशू चाहिँ त्यो मोती हो अनि गार्डन पनि प्रभु नै हो भन्छ त्यो यो मिल्दैन बाँच्न किन अरू दृष्टान्तहरूमा बिउ छर्ने व्यक्ति प्रभु येशू नै हो त्यसैले यो किन्ने व्यक्ति पनि प्रभु येशू नै हो आखिर मुक्ति किनेर आउने होइन अनि आखिरमा खर्च गर्नुभएको प्रभु येशूले हो उहाँले चाहिँ आफ्नो सुन चाँदीले होइन भनेको छ 1:51 तर उहाँको बहुमूल्य रगतद्वारा हामीलाई किन्नु भएको तर मोती किन मोती त मोती कहाँबाट आउँछ समुद्रबाट धेरै ठाउँमा चाहिँ समुद्रलाई चाहिँ संसारको यो समुद्र चाहिँ अन्य जातिहरूसँग चाहिँ तुलना गरेको छ अनि समुद्रको गहिराईबाट कतिवटा मोती एउटा मोती उहाँले चाहिँ किन्नुहुन्छ अनि मण्डली चाहिँ उहाँको एउटा छ एउटै शरीर हो अङ्गहरू धेरै छन् तर एउटै मण्डली हो त्यसैले एउटै शुद्ध विशुद्ध मण्डली चाहिँ उहाँले किन्नुभएको उहाँको मृत्युद्वारा उहाँले किन्नुभएको त्यसैले यो भयो यही बीचको बेलामा उहाँले गर्दै हुनुहुन्छ इजरायलको सानो भाग बचेको भाग पनि छँदैछ संसारमै त्यो धन हराएको छैन उनीहरू अधिकांश विश्वास नगरे पनि संसारमै अनि उनीहरू चाहिँ अहिले मण्डलीमा छ विश्वास गरेको अनि तर यो अन्तिम समयमा आएपछि के हुन्छ यो चाहिँ 7 दृष्टान्तले बताउँछ 47 पद फेरि स्वर्गको राज्य समुद्रमा हालिएको एउटा महाजाल जस्तो हो ठुलो जाल जसले हरेक किसिमबाट बटुल्यो त्यो भरिएपछि तिनीहरूले किनारमा तानेर ल्याए अनि बसेर तिनीहरूले असल असललाई भाँडाहरूभित्र जम्मा पारे तर खराब जतिलाई थालिदिए यस्तै नै संसारको अन्तमा हुनेछ संसार अथवा यो युग भनेर पनि अनुवाद गर्न सकिन्छ यो युगको अन्तमा हुनेछ स्वर्गदूतहरू आउनेछन् र दुष्टहरूलाई धर्मीहरूका बीचबाट अलग पार्नेछन् र तिनीहरूलाई आगोको भट्टीभित्र फालिदिनेछन् जहाँ रुवावासी र दारा किटाई हुनेछ। अब यो दृष्टान्तले चाहिँ यो चाहिँ अलिअलि त्यो सामा र गहुँको दृष्टान्त जस्तै छ अन्तमा चाहिँ छुट्याइनेछ भन्ने कुरा तर यसको जोड चाहिँ के छ भने त्यो अन्तिम न्यायमा छ सामा र गहुँ चाहिँ मिश्रणलाई जोड दिइरहेछ मिसावट हुन्छ है त्यो तिमीले छुट्याउन सक्दैन भन्दैछ होइन तर यसमा चाहिँ अन्तमा चाहिँ यो छुट्याउने काम के अरे विश्वासी अविश्वासी है प्रभुलाई एकदम थाहा छ है हामीलाई पो भन्न गाह्रो होला तर प्रभुलाई चाहिँ एउटा थाहा छ कुन चाहिँ मेरो हो कुन चाहिँ मेरो होइन अनि त्यो चाहिँ संसारको अन्तमा चाहिँ युगको अन्तमा यो मण्डल युगको अन्तमा चाहिँ उहाँको दोस्रो आगमन हुन अगाडि चाहिँ हुनेछ भनेछ। अनि केवल धर्मीहरू मात्र मुक्ति पाएकाहरू मात्रै स्वर्गको राज्यभित्र पस्नेछन्। त्योभन्दा अगाडि चाहिँ मिश्रित रूपमा हुनेछ। अनि त्यसैले स्वर्गको राज्य के अरे मसीहको राज्य स्वर्ग राज्य साँच्चै स्थापना हुन अगाडि चाहिँ यस पृथ्वीलाई चाहिँ उहाँले साफ गर्नुपर्ने हुनेछ, दुष्टहरूलाई हटाउनुपर्नेछ। केवल उहाँको न्यायले मात्र यो गर्न सक्नेछ। अनि अन्त्यमा उहाँले भन्नुभयो है, हाम्रो लागि चुनौती छ यहाँ चाहिँ एकदमै 51 पद हेर्नुहोस् है, प्रश्न। यीशुले तिनीहरूलाई भन्नुभयो, उहाँ असल शिक्षक हुनुहुन्थ्यो त्यसैले प्रश्न सोध्नुहुन्थ्यो, के तिमीहरूले यी सबै कुराहरू बुझ्यो? अनि तिनीहरूले उहाँलाई भने, ज्यू प्रभु, वास्तवमा बुझेको थिएन उनीहरूले किन हामीलाई थाहा छैन पढ्दै गएपछि। 52 पद, तब उहाँले तिनीहरूलाई भन्नुभयो, ल बुझेको छ भने तिमीहरूको जिम्मेवारी हेर्नुहोस् है, त्यसैले जति हामीले बुझ्यो नि त्यति हामी जिम्मेवार हुँदो रहेछ। त्यो जिम्मेवारी के हो? यसकारण स्वर्गको राज्यको लागि शिक्षा दिएको हरेक शास्त्री घरको एउटा मालिक जस्तो हो, जसले आफ्नो ढुकुटीबाट नयाँ र पुराना चिजहरू निकाल्छ। देख्नुभयो त्यो नयाँ भन्ने शब्द, स्वर्ग राज्य रहस्यहरू चाहिँ नयाँ कुरा। अब चाहिँ नयाँ कुरा पनि थाहा भयो, थाहा छ भन्नुभयो त्यसो है, तिम्रो ढुकुटीबाट तिमी चाहिँ भण्डारी हो होइन, अनि भण्डारी हो भने विश्वासयोग्य हुनुपर्छ है, यो शिक्षा दिएको छ, यो शिक्षाको सञ्चय गर्ने यो सत्यताहरूको भण्डारी, यो नयाँ कुराहरू, यो अध्यायमा बताएको नयाँ सत्यताहरू, साथै पुरानो कुराहरू, पुरानो नियममा भएका पनि सत्यताहरू अब तिमीहरूले चाहिँ निकाल्नुपर्छ। यो भनेको के हो? यो सिकाउनुपर्छ भनेको, यो निकाल्नु भनेको यो शास्त्रीको, जस्तो कि घरबाट होइन चामल निकाल्छ भने के कारण पकाएर खानको लागि, यदि शिक्षा निकाल्छ भने के को लागि? सिकाउनलाई, र त्यो चाहिँ साँच्चै नै पालन गर्नलाई। त्यसैले हामीले त भन्नुपर्छ, प्रभु हामी चाहिँ हामीलाई स्वर्गको राज्यको लागि हामीलाई शिक्षा दिएको छ, यो समय कस्तो हुन्छ भनेर हामीलाई थाहा छ अब, त्यसैले हामी चाहिँ कस्तो समय झन्झन हुनेछ पनि थाहा छ, झन्झन राम्रो हुने छैन रहेछ, झन्झन नराम्रो हुने रहेछ, अनि त्यो सब अब पछि झन् नयाँ नियमको शिक्षाले त यसलाई त एकदमै विस्तारित रूपमा चाहिँ बताउन थाल्छ। जस्तो कि दोस्रो तिमोथी 3, दोस्रो पत्रुस 2 होइन, यो खण्डहरू हेर्नुहोस् त, 3 अध्याय होइन, अनि यहुदाको पुरै पत्र है, यो सब पढ्नुहोस्, त्यहाँ लेखेको छ समय झन्झन खराब हुँदैछ, हुँदै जानेछ, धोका खानेहरू धोका दिँदै झन्झन अगाडि बढ्नेछ है, अनि समय यस्तो आउनेछ खाँची शिक्षा सहने छैन, शिक्षकहरू थुप्रो लाउनेछन्, थुप्रो शिक्षकहरू होइन, तालिमहरू लिन मन लाग्छ, तर कान चिलाउनु भएकाहरूले दन्ते कथा मात्र उनीहरूलाई सुन्न मन लाग्छ, खाँटी शिक्षा चाहिँ सुन्न मन लाग्दैन, सत्यताबाट कान फड्काउनेछन्। त्यसैले तिमोथी, तिमी चाहिँ सहनशीलता शिक्षा सहित हप्का शिक्षा देऊ, प्रभुको आगमनसम्मै गरिरह भनेछ। अनि त्यसैले हामीले राम्रोसँग अहिले बुझ्यौँ होला कि यो समयले झन्झन राम्रो समय हुने होइन, झन्झन नराम्रो हुने। त्यसैले हामी कस्तो खालको हुनु पर्यो? झन् हामी चाहिँ एकदम होसियार साथ खडा हुनु पर्यो है, अनि हामी चाहिँ सानो भए पनि उज्यालो बत्ती चाहिँ हुनु पर्यो। आउनु सानो प्रार्थना।